नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। चालू आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै रेमिटेन्स रकम भित्रिएको छ। वैशाख महिनामा मात्रै 2,57 अर्ब रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रने रेमिटेन्स रकमका आधारमा हालसम्मको धेरै हो। चालू आर्थिक वर्षको 10 महिनामा रेमिटेन्सको आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ेको छ। यो निकै अर्थतन्त्रका लागि सन्तुलित बन्दै गएको संकेत भएको अर्थविदहरूले बताउनु भएको छ। यद्यपि मुलुकको आन्तरिक अर्थतन्त्र भने अझै पनि दबावमा रहेको विज्ञहरूको भनाइ छ। उत्पादन, निर्यात र आन्तरिक लगानी अभिवृद्धिमा चुनौती देखिएको भनिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट ल्याएको सन्दर्भमा त्यसको कार्यान्वयन, पूँजीगत खर्चको वृद्धि लगायत विषय चुनौतीपूर्ण भएको अर्थविदहरूको भनाइ छ। यिनै विषयमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौ। एकजना अर्थविद डाक्टर चन्द्रमणि अधिकारी कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद छ, नमस्कार।
हजुर, अब यो जुन तथ्याङ्क आयो, पछिल्लो तथ्याङ्क राष्ट्र बैंकका तर्फबाट बाह्य सूचक निकै मजबूत हुँदै गएको देखिएको छ, र यदि हामीले विगत वर्षहरूको तुलना गर्ने हो भने पनि रेमिटेन्सको आप्रवाह जसरी बढ्दै गएको छ यसले अर्थतन्त्र थप सन्तुलित बन्दै गएको देखिएको छ, कसरी हेर्नु भएको छ यहाँले?
बाह्य पक्ष चाहिँ सन्तुलित देखिया छ। अब झन्डै 19.5 महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने हामीसँग छ, त्यो राम्रै कुरा हो। तर मूल कुरा चाहिँ के हुन्छ भन्दा अर्थतन्त्रलाई दिगो बनाउन, दरिलो बनाउन आन्तरिक बाह्य पक्ष सँगसँगै आन्तरिक चाहिँ नि अर्थतन्त्र पनि बलियो हुनुपर्छ। त्यो आन्तरिक अर्थतन्त्र बलियो हुँदा त्यो आन्तरिक अर्थतन्त्रको कारणले गर्दा, बलियो भएको कारणले गर्दा अझ बाह्य पक्ष बलियो भयो भने चाहिँ असाध्यै राम्रो हुन्छ त्यो अर्थतन्त्र। तर हाम्रो अर्थतन्त्र चाहिँ के भयो भन्दा एक पक्षीय भयो। अब त्यो हामीले श्रम निकासी गरेका छौँ, अहिले श्रम निकासी गरेको कारणले गर्दाखेरि चाहिँ हाम्रो वैदेशिक मुद्रा चाहिँ आइराखेका छ, तर त्यसका केही सम्भावित जोखिमहरू हुन सक्छन्। त्यस कारणले हाम्रो अहिलेको प्रमुख चुनौती भनेको चाहिँ त्यो बाह्य सन्तुलनलाई कायम राख्दै त्यसमा गुणस्तरीयता कायम गरेर, गुणस्तरीयता कायम गर्ने भन्या चाहिँ के हो भने अहिले हाम्रो विदेशी मुद्राको प्रमुख स्रोत चाहिँ विप्रेषण छ। तर त्यो विप्रेषणलाई क्रमशः निकासीले पनि स्थान दिने, त्यसमा पर्यटन आयलाई पनि स्थान दिने र वैदेशिक लगानी भित्र्याउने किसिमले त्यो बाह्य पक्षलाई, वैदेशिक मुद्राको संचितलाई पनि एउटा निश्चित सीमामा कायम राखिराख्ने र आन्तरिक लगानी पनि बढाएर अनि त्यो अलि दीर्घकालीन गुणस्तरीय खालको रोजगारी पनि सिर्जना गर्ने, त्यसरी चाहिँ हाम्रो अर्थतन्त्र बनाउन सक्यौँ भने चाहिँ त्यो राम्रो हुन्छ। अहिले चाहिँ हातपाखुरा चाहिँ अलि सबै हाम्रा राम्रै छन्, हामीलाई चाहिँ काम पनि गरिराखेका छौँ, तर चाहिँ कहिलेकाहीँ मुटुको चालले गडबड गरिदिन्छ, कहिलेकाहीँ यसो काम गरेर हिँड्दाखेरि सास फेर्न गाह्रो हुन्छ भने जस्तो भएको छ हाम्रो अर्थतन्त्र। त्यो ढङ्गले हाम्रो चुनौती भनेको चाहिँ आन्तरिक लगानी बढाउने नै हो, आन्तरिक रोजगारी सिर्जना गर्ने नै हो र आन्तरिक उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्ने र निकासीलाई क्रमशः बढाउँदै जाने नै हाम्रो अहिलेको प्रमुख चुनौती हो।
हजुर, अब जसरी भनौँ न बाह्य सूचकहरूले जुन खालको सहयोग गरिरहेको छ अथवा जस्तो खालको मजबुती देखिएको छ, मुलुकबाट बाहिर गएकाहरू, काम गर्न गएकाहरूले जसरी मुलुकका लागि अथवा परिवारका लागि पैसा पठाइरहेका छन्, यो पैसाको प्रयोग गर्ने सन्दर्भमा चाहिँ यहाँले अहिले उठाएका यी विषयहरू जसरी छन्, लगानी गर्ने सन्दर्भ, रोजगारी चाहिँ दिने सन्दर्भ या उत्पादन बढाउने सन्दर्भ, यसलाई कसरी ठ्याक्कै कार्यान्वयनमा लैजान सकिन्छ त?
अब यस्तो छ, यो चाहिँ के हुन्छ भन्दा हाम्रो हाम्रो वैदेशिक लगानीको प्रमुख स्रोत चाहिँ अहिले विप्रेषण हो, अर्थात् हामीले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले पठाउनु भएको पैसा नै हो। अब त्यसलाई हामीले एउटा दुईवटा ढङ्गले, एउटा चाहिँ त्यो पैसा मान्छेको सङ्ख्या नबढ्दा पनि पैसा चाहिँ आइराख्ने बनाउन सक्नु पर्यो, त्यसको अर्थ भनेको हाम्रो स्किल्ड म्यान पावरहरू त्यहाँ पठाउने। अब स्किल्ड पठाउनु र सामान्य एउटा चाहिँ नि सामान्य व्यक्ति लेबर काम गर्न जानु र एउटा केही सिप बोकेर जानुमा दोब्बर हुन्छ त्यसको। सामान्य सिप बोकेको छ भनौँ, एउटा प्लम्बर गएको छ, एउटा कपाल काट्ने मान्छे गएको छ, अथवा एउटा सामान्य कम्प्युटरमा बसेर राम्ररी काम गर्न सक्ने त्यो आइटीको क्षेत्रमा छ भने ऊ चाहिँ सामान्य त्यो सुरक्षाकर्मी आदि काम गर्नुभन्दा दुई गुणा तिन गुणा चाहिँ नि बढी पैसा पठाउन सक्छ। त्यस कारणले गर्दा हामी कहाँ एउटा कुरा समस्या हुँदैछ अब, त्यो भनेको हामी कहाँ लेबर सर्टेज पनि हुँदैछ। हामी कहाँ बाहिर जाने हाम्रो बजारमा आउने प्रवेश गर्ने नयाँ मान्छेहरू बजारमा प्रवेश गर्ने र भन्दा विदेश जानेको सङ्ख्या बढेर हाम्रो आन्तरिक कार्यको लागि, हाम्रो आन्तरिक क्रियाकलापहरू गर्नको लागि, आर्थिक क्रियाकलाप गर्नको लागि, उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा, कृषिको क्षेत्रमा काम गर्नको लागि लेबर सर्टेज हुँदैछ। त्यस कारणले गर्दा त्यो लेबर जाने क्रमलाई चाहिँ न्यूनीकरण गर्ने, यहाँ जबहरू क्रिएसन गरेर र साथसाथै चाहिँ नि बाहिर गएकालाई चाहिँ सिपयुक्त मान्छे पठायो भने हाम्रो बाह्य पक्ष पनि बलियो भइरहेछ, आन्तरिक उत्पादन पनि बढ्छ। त्यस कारणले एउटा त्यो पाटो हेर्नुपर्छ। अर्को कुरा चाहिँ के भने, गएर मान्छेहरूले अहिले चाहिँ विप्रेषण नेपाल पठाउँदाखेरि उनीहरूको उहाँ बसेर खानपिन गरेर बाँकी रहेको पैसा पठाउँदाखेरि उनीहरूको यहाँको तिरो तारोमा धेरै पैसा जान्छ, शिक्षा स्वास्थ्यमा जान्छ र त्यहाँका घरमा चाहिने सामग्रीहरू प्रयोग गर्दा जान्छ, बचत कम छ। त्यस कारणले एउटा बचत बढाउनेपट्टि, अर्को चाहिँ बढेको रहेको बचतलाई चाहिँ उत्पादनशील क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा उनीहरूलाई नेपाल फर्केपछि चाहिँ कमसेकम नेपालमै निश्चित समयपछि, नेपाल फर्केपछि कमसेकम रोजगारी चाहिँ नेपालमै पनि म पाउन सक्छु भन्ने खालको ठाउँमा त्यस्ता संस्थापनहरूको उद्योगहरूको व्यवस्थापन गरेर अनि त्यहाँनिर काम पाउन सक्ने र साथसाथै त्यो विप्रेषण पठाउने व्यक्तिको परिवारको मान्छेले यहाँ रोजगारी पाउन सक्ने खालका ठाउँहरूमा प्रतिफल पनि प्राप्त गर्ने, रोजगारी पनि प्राप्त गर्ने खालमा लगानी गर्ने खालको, साना साना लगानी गर्ने तर उनीहरूले त्यस्ता अवसरहरू पनि प्राप्त गर्ने खालको व्यवस्था गरिदियो भने के हुन्छ भन्दा त्यो पुँजी चाहिँ उत्पादनशील क्षेत्रमा प्रयोग हुन्छ र रोजगारी पनि पाउँछ। त्यस कारण अलि नयाँ किसिमले त्यो सोच्नुपर्ने अवस्था चाहिँ छ।
त्यसमा चाहिँ मूलत सरकारको भूमिका हुन्छ र निजी क्षेत्रले अथवा अन्य क्षेत्रबाट यसमा कसरी चाहिँ हातेमालो गर्न सकिन्छ, किनभने अब अहिले सरकार र निजी क्षेत्र मिलेर चाहिँ अगाडि बढ्ने भन्ने खालका कुराहरू पनि छन्, सरकारले पनि त्यो नीति लिएको छ।
हो, पक्कै पनि यो चाहिँ के छ भन्दा अब देशको विकास गर्न आर्थिक क्रियाकलापको प्रमुख मेरुदण्ड चाहिँ निजी क्षेत्र नै हो। निजी क्षेत्र भनेको ठुला ठुला विशाल उद्योगहरू मात्रै होइनन्, ठुला परियोजनाको लगानी मात्रै होइन, गाउँमा हिजोको भन्दा उन्नत ढङ्गले तरकारी खेती गर्ने, उन्नत ढङ्गले पशुपालन गर्ने, उन्नत ढङ्गले व्यापार गर्ने, उन्नत ढङ्गले चाहिँ नि एउटा पसल चलाउने, होटल चलाउने समेतका चाहिँ साना साना उद्योगिक व्यवसायीहरू पनि त्यो निजी क्षेत्र नै हो। त्यस कारणले गर्दा अब सरकारले चाहिँ नीतिगत प्रबन्ध गर्ने हो, नीतिगत सहजीकरण बढी गरिदिने हो र अप्ठ्यारो परेको बेलामा एउटा सिड मनीको हिसाबले चाहिँ नि वित्तीय सहयोग गरिदिने, प्राविधिक सहयोग पुर्याइदिने र चाहिँ भौतिक पूर्वाधार उत्पादनशील क्षेत्रमा, ग्रामीण क्षेत्रमा र सहरकै पनि साना मझौला घरेलु उद्योगको सन्दर्भमा पूर्वाधारको तयारी गरिदिने, चाहिँ केही कामहरू आर्थिक हिसाबले बजेट प्रयोग गरेर लगानी गरेर सरकारले गर्न सक्छ, मूल चाहिँ नीतिगत व्यवस्था गरिदिने हो। अब निजी क्षेत्रमा चाहिँ सबभन्दा पहिला त मैले लगानी गरिसकेपछि मेरो लगानीबाट उत्पादित भएको वस्तुले उचित बजार पाउँछ भन्ने एउटा सुनिश्चितता, लगानीको सुरक्षा हुन्छ भन्ने उचित व्यवस्था, त्यो नहुन्जेल मान्छेले लगानी गर्दैन। त्यस कारणले त्यो कुराको सुनिश्चितता सबभन्दा पहिला त ट्रस्ट क्रिएसन भन्छ, विश्वास सिर्जना गर्ने हो। विश्वास दुई खालको, एउटा सरकार जहिले नि हाम्रो साथमा छ, सरकारले मेरो जीव धनको व्यवसायको सुरक्षा गरिदिन्छ है हरेक ढङ्गले, नीतिगत उथल पुथल पनि ल्याउँदैन, नीति पनि एउटा एउटा चाहिँ नि अनुमान लगाउने किसिमले गरिदिन्छ भन्ने एउटा। अर्को चाहिँ मेरो उत्पादनको सही बजार मैले प्राप्त गर्न सकिनँ, जेन्युन नेपालमा चाहिने उत्पादन गरेको बजारमा बिक्री गर्न सकेन भने सरकारले त्यो काहीँ न काहीँ बजारीकरणको व्यवस्था गरिदिन्छ भन्ने कुराको सुनिश्चितता भयो भनेदेखि के हुन्छ भन्दा अनि त्यहाँ लगानी गर्न थाल्छन्। लगानीको लागि चाहिँ स्थानीय तहमै त्यहाँको निजी क्षेत्रसित मिलेर स्थानीय तहमा निजी क्षेत्रले सरकारले तिनटै तहको सरकारले के गरिदियो भने निजी क्षेत्रले पशुपालनको क्षेत्रमा कति रोजगारी सिर्जना गर्न सक्छ, कस्तो काम गर्न सक्छ, खेती पातीको सन्दर्भमा के गर्न सक्छ, मत्स्य पालनमा के गर्न सक्छ, साना उद्योगमा के गर्न सक्छ, घरेलु उद्योगमा के गर्न सक्छ, सेवा उद्योगमा कस्तो खालको चाहिँ नि जस्तो यो मोबाइल बिक्री मर्मतको कुराहरू भयो, मोटरसाइकल अहिले जाने चल्छ त्यो मर्मत गर्ने कुरा, त्यो क्षेत्रमा कति कति रोजगारी सिर्जना गर्न सक्छ निजी क्षेत्रले भनेर त्यहाँको स्थानीय निजी क्षेत्रसित बुझेर अनि त्यो अनुसारको सरकारले पनि नीतिगत सहयोग र सरकारको स्रोत र सामर्थ्यले भ्याएसम्म बजेटरी सहयोग पनि गर्यो भने के हुन्छ भने स्थानीय तहमै एउटा नगरपालिकामा पालिकामा औसत हामीले 500 जनालाई रोजगारी दिन सक्यौँ भने त 500 जनालाई रोजगारी दिन सक्यौँ भने त 3.5-4 लाख मान्छेलाई रोजगारी पाउँछन्। त्यसरी त्यो तहबाट ग्राउन्ड लेभलबाटै हामीले रोजगारी सिर्जना गर्ने खालको कार्ययोजनाहरू बनाउन सक्यौँ भने चाहिँ त हामीले रोजगारी सिर्जना गर्न सक्छ, उत्पाद लगानी बढाउन सकिन्छ अनि आयातलाई क्रमशः प्रतिस्थापन गर्दै लगेर निकासी पनि प्रवर्धन गर्न सकिने कामहरू गर्न सकिन्छ।
डाक्टर साहब, यहाँले अब सैद्धान्तिक विषयहरू भन्नुभयो तर व्यवहारमा यहाँ कस्तो देखिएको छ भने बैङ्कहरूमा पैसा जम्मा भएर बसेको छ, अझै थुप्रिएकै भन्ने शब्द प्रयोग गरिरहेका छन्, लगानी भइरहेको छैन। अब बैङ्कबाट मैले चाहिँ ऋण लिएर काम गर्छु भन्नलाई मानिसहरूले विश्वास गरिरहेका छैनन् किनभने जथाभावी रूपमा ब्याज बढाइदिन्छन् भन्छन्। एउटा चाहिँ समूह छ जसले चाहिँ कोरोनाको बेलामा अप्ठ्यारो भोग्यो तर त्यसले चाहिँ सही ढंगले त्यो ऋण पनि तिर्न सकेन, उसका अहिले चाहिँ विभिन्न सम्पत्तिहरू पनि बैंकमा छन्, ब्याज पनि जथाभावी रूपमा बढ़्यो जसले गर्दाखेरि विश्वसनीय वातावरण बन्न सकेन भन्ने खालको अवस्था विद्यमान छ। अब यसलाई व्यवहारमा ठ्याक्कै प्रयोगमा लैजानलाई भएका कमी कमजोरीहरू सुधार गरेर नयाँ बाटो बनाउने चाहिँ कसरी?
असाध्यै राम्रो प्रश्न, जेन्युन प्रश्न गर्नुभयो यहाँले। यहाँले अहिले चाहिँ सैद्धान्तिक कुरा मैले गरेका कुरा, मैले सैद्धान्तिक मात्रै होइन व्यवहारिक कुरा पनि किन गरे भने स्थानीय तहबाटै कार्ययोजना बनाउनु पर्छ। त्यो कसले बनाउनु छ भन्दा निजी क्षेत्र र त्यहाँको स्थानीय तह सरकार मिलेर बनायो भने त्यो कार्ययोजना एकीकृत भएर माथि आउँछ र केन्द्रीय सरकारले त्यहाँ र संघीय सरकार र प्रादेशिक सरकारले सहजीकरण गरिदिन सक्छ भने हो मैले केही सैद्धान्तिक कुरा पनि हो व्यवहारिक कुरा पनि। अब यहाँले अहिले जुन भन्नुभएको छ असाध्यै जेन्युन प्रश्न, त्यो ब्याङ्किङ सेक्टरमा अहिले चाहिँ कस्तो भएको छ भने हामी कहाँको भुक्तानी प्रणाली नै बिथोलिएको छ। क्या मैले भुक्तानी प्रणाली कसरी बिथोलियो भनेर भन्या भने तपाईँको नेपालमा भुक्तानीको सन्दर्भमा औपचारिक अर्थ अनौपचारिक औपचारिक दुईटै अर्थतन्त्र चल्या छ हामी कहाँ। करिब करिब 48-49% त हाम्रो आर्थिक सर्वेक्षणहरूले चाहिँ नि आर्थिक जनगणनाले नै देखाएको छ 49% अनौपचारिक क्षेत्र छ भनेर प्रतिष्ठानहरूको सङ्ख्या हेर्दाखेरि। अब त्यो अवस्थामा हामी कहाँको भुक्तानी प्रणाली पाँचवटा वर्गले चलाइराखेका थियो। एउटा चाहिँ नेपाल राष्ट्र ब्याङ्कबाट बाफिया अन्तर्गत चल्ने ब्याङ्क तथा वित्त संस्था अन्तर्गत चल्ने ब्याङ्कहरूलाई वाणिज्य ब्याङ्क, विकास ब्याङ्क आदिले फाइनेन्स कम्पनीहरू। दोस्रो पेसै अन्तर्गतको चाहिँ नेपाल राष्ट्र ब्याङ्कले नै नियमन गर्ने लघु वित्त संस्थाहरू। तेस्रो भनेको सहकारी संस्थाहरू। चौथो भनेको स्थानीय तहमा काम गरेका हिजोका साहुकारहरू र पाँचौँ भनेको आफन्त चिनाजानीका व्यक्ति साथीभाइ। अहिले चाहिँ कस्तो भयो भन्दा तपाईँले आफ्नो साथीभाइ यो परिस्थिति यस्तो जटिल सिर्जना हुँदै गयो कि आफ्नो साथीभाइले पनि एउटा त क्यास व्यक्तिमा कतिपय लगानी गराउनलाई त्यो पैसा कम हुन गयो र फेरि विश्वास पनि कम हुँदै गयो। त्यस कारणले सरसापट्टि पनि कम चल्न थाल्यो। साहुकारहरू चाहिँ यो मिटर ब्याजीको कारणले गर्दा जेन्युन सहकार साहुकारहरू अप्ठ्यारो पर्दा अरू ब्याङ्क वित्तीय संस्थाभन्दा अलि बढी ब्याज लिएर दिनेहरू पनि अहिले दिन चाहँदैनन्। तेस्रो भने सहकारीले चाहिँ सहरमा गाउँमा भित्रभित्र पसेर केही सहकारीहरू केही चाहिँ नि व्यक्तिहरूको बदमासीले गर्दा केही बिग्रे, केही सहकारीहरू बेइमानी गरे होइन तर व्यवस्थापन राम्रै सञ्चालन नगरे हुनाले केही सहकारीहरूमा समस्या देखियो, केही सहकारीहरू चाहिँ राम्रै चल्दा चल्दै पनि जुन अन्य सहकारीहरू बिग्रेर त्यो खालको हल्ला खल्ला चल्दै गएपछि त्यसले असर पार्यो, केही थोरै सहकारी अहिले पनि चल्या छन् तर अत्यन्त अप्ठ्यारोमा छन्, तर त्यो सहकारीले चाहिँ गाउँको भित्रभित्र पसेर सहरका पनि कुना कुना घर घरमा पसेर चाहिँ त्यो भुतानी प्रणालीले चलाइरहेको थियो, बजट सङ्कलन गर्ने र कर्जा दिने काम गरिरहेको थियो, त्यो त्यसको चाहिँ अहिले 80% अंश त्यो पनि समाप्त भयो र लघु वित्त संस्थाहरूमा पनि समस्यामा परे, बाँकी रह्यो ब्याङ्क तथा वित्त संस्थाहरू जुन फाइनेन्स कम्पनीहरू उनीहरू मात्रै रह्यो र त्यो यहाँले भन्नुभएको चाहिँ वर्गले त्यो कर्जा सहजै पाउने खालको चाहिँ अहिलेको हाम्रो प्रक्रियागत कुराहरू त्यहाँ भएका मापदण्डहरूले चाहिँ दिँदैन, यो कुरा चाहिँ मैले कतिपय सिइओहरू ब्याङ्कको सिइओहरू र अध्यक्षहरूले नै मलाई भन्नुभएको छ, अहिले चाहिँ कृषि क्षेत्रमा लगानी गर्न साना मझौला घरेलु उद्योगको उद्योगीहरूलाई लगानी गर्ने खालको हाम्रो चाहिँ नि ब्याङ्किङ प्रणाली र त्यसका पद्धतिहरू छैनन्, त्यहाँ अनुकूल छैनन्, त्यस कारणले त्यहाँ सुधार गर्नुपर्छ, जस्तो 1-2 लाख रुपियाँ लिन खोज्यो भने अब कोल्याट्रलै राख्नुपर्ने अवस्था छ, त्यो कोल्याट्रल राखिसकेपछि पनि केही कारणले गर्दा अब कृषि क्षेत्रमा काम गरेर फलफुल खेती गर्यो भने त 5 वर्ष 7 वर्ष त 10 वर्ष त लाग्छ त्यसले प्रतिफल दिन, तर त्यो खालको त्यो लामो ऋण दिन उनीहरूले सक्दा रहेनछन्, अब यो खालको चरित्र छ त्यहाँ। अर्को खालको हामीले ब्याङ्किङ क्षेत्रमा के गरिदियौँ भन्दा कृषि विकास ब्याङ्क भनेर थियो हिजो, त्यो कृषि विकास ब्याङ्कलाई पनि हामीले कृषि विकास ब्याङ्क होइन वाणिज्य ब्याङ्क नै बनाइदिया छौँ, हिजोको एनआइडिसीलाई पनि वाणिज्य ब्याङ्क नै बनाइदिउँ, घरेलु तथा साना उद्योग ब्याङ्कलाई पनि वाणिज्य ब्याङ्क नै बनाइदिउँ, हामीले त सबैलाई वाणिज्य ब्याङ्क बनाइदिउँ, र कृषि ब्याङ्कले हिजोका दिनमा हुन त कृषि ब्याङ्कले 30-को दशकमा पनि ग्रामीण क्षेत्रमा अरू ब्याङ्क नभएको ठाउँमा निक्षेप सङ्कलन पनि गर्थ्यो, कर्जा पनि दिन्थ्यो, तर पछि आएर फेरि सहरी मूल उद्देश्य चाहिँ सहरी क्षेत्रमा निक्षेप सङ्कलन गरेर त्यो पुँजीलाई गाउँमा पुर्याउने भनेर त्यो पनि काम सुरु गर्यो, तर पछि आएर चाहिँ यो बाछिया ऐन आइसकेपछि चाहिँ एकै ठाउँमा एउटै डालोमा हालिदिया हुनाले त्यो क्षेत्रगत विकास कसरी गर्ने भन्ने खालको ब्याङ्किङ प्रणाली नै भएन हाम्रो, त सबैले उद्योग व्यापार गर्ने, हायर पर्चेजमै लगानी गर्ने, व्यावसमै लगानी गर्ने, इम्पोर्टमै लगानी गर्ने, सकेसम्म सबै ब्याङ्कहरू त्यतापट्टि जान चाहेको हुनाले हाम्रो चाहिँ नि औद्योगिक क्षेत्रमा, कृषिको क्षेत्रमा, साना मझौला उद्योगको क्षेत्रमा, साना सेवा क्षेत्रहरूमा लगानी चाहिँ जान सकेका छैन, यो कुरालाई सहजीकरण नगरिदिने नीतिगत हिसाबले, मापदण्डको हिसाबले, वित्तीय नीतिको हिसाबले, मौद्रिक नीतिको हिसाबले भने चाहिँ लगानी बढ्दैन।
अब यो बीचमा दुईवटा केही सकारात्मक कुराहरू पनि गरौँ, एउटा त सरकारले चाहिँ राष्ट्रिय गौरवका रूपमा नै अब स्वदेशी उत्पादनलाई चाहिँ प्रवर्धन गर्छु भनेर भनेका छ होइन, एउटा अर्को विषय के भने अब आगामी 10 वर्षलाई चाहिँ आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा हामी मनाउँछौं भनेर भनेका छ, अब आगामी आर्थिक वर्षका लागि जुन बजेट आएको छ त्यसमा 20% करिब करिब 20.3% चाहिँ पुँजीगत खर्चका लागि छुट्याइएको छ, यो सन्दर्भमा जसरी बैंकहरूमा चाहिँ रकम थुप्रिएर बसेको छ, सरकारले चाहँदाखेरि के कुराहरूमा चाहिँ परिवर्तन हुन सक्छ त?
अब मूल कुरा चाहिँ बजेटमा जुन चाहिँ यो प्रशासनिक झन्झटहरू हटाउने, अब विभिन्न कानूनहरू जस्तो चाहिँ लगानी सम्बन्धी, वैदेशिक लगानी सम्बन्धी कानून, उद्योग सम्बन्धी कानून, वाणिज्य सम्बन्धी कानून, ब्याङ्किङ कसुर सम्बन्धी कानून, वातावरण सम्बन्धी कानून, यो चाहिँ नि यसमा सुधार गर्ने भनेर भनेको कुरा त्यो सरकारले असाध्य, मैले त भनिराखेको कुरा भन्या हो, किनभने नेपालका कानूनहरू छरिएका पनि छन्, एउटै क्षेत्रमा काम गर्नु कानूनहरू पनि छरिएका छन्, दुई अर्थ थरी थरी अर्थ लाग्ने छन्, ऐनलाई न्यायालयले काट दिएको, न्यायालयलाई निर्देशकार कार्यविधिले काट दिएको, जसले गर्दा चाहिँ यो व्यवसाय गर्न, आर्थिक क्रियाकलाप गर्न, व्यापार वाणिज्य गर्नलाई पनि मान्छेलाई अप्ठ्यारो, धेरै ठाउँमा धाउनु पर्ने, एउटै ठाउँबाट प्रतिवेदन गरेर नहुने, धेरै ठाउँमा ट्याक्स बुझाउनु पर्ने कुरा छ, तिनवटा तहकोमा गरेर 21-22 वटा हामीले कर बुझाउनु पर्छ, त्यो कुरालाई एउटा त त्यो करको सङ्ख्याहरू नै शुल्क र पनि हेर्ने त झन् 3 दर्जन छ. अहिले के हाम्रो संघीय सरकारले लगाएकै शुल्क पनि 1 दर्जन छ ठ्याक्कै.
हजुर,
त्यसको त्यस कारणले तिनीहरूको संख्या घटाउनु पर्यो एउटा, र एउटै ठाउँबाट काम हुने, एकद्वारबाट काम गराउने भन्ने हाम्रो सैद्धान्तिक सहमति सबै सरकारले भनेको छ, तर त्यसको कार्यान्वयनमा आएको छैन. त्यस कारण यी जटिलताहरू हामीले कमसेकम फुकाउने, र यो खरिद ऐनमा र निर्माण व्यवसायले काम गर्ने सम्बन्धी ऐनमा एउटा कानुनी सुधार, एउटा सहजीकरण र क्षमता विकास र नियमन, यी कुराहरू गर्न सक्यो भने अनि लगानी बढ्छ.
धेरै धन्यवाद डाक्टर सर. उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर चन्द्रमणि अधिकारी. अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू शंकर भण्डारी र राजु थापालाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.